It is 199 a pound, qeema 399, aur beef lean, jisme charbi, chichda wagaira nahi, saaf wala, ekdam se lalo lal, 499. Inhone mujhe bataya ki tapal, this is a very special price and I was supposed to announce it. Unhone bataya ki tapal ki danedar chai, it's unbelievable, out of the blue, danedar, jo tapal danedar hai, 799 खुली और अगर आपने इसके टी बैग्स लेने हैं तो टी बैग्स 699 के मेरा ख्याल 214 टी बैग्स है इसमें 214 टी बैग 699 टपाल पाकिस्तान की टपाल दानेदार चाय यहां पर आपको टपाल 6 ओ माय गॉड लुक एट दिस पता नहीं अल्लाह करे सरवत लेके आए 220 टी बैग्स टपाल दानेदार 699 नजर आ रही है वो लाल वाला डब्बा आप देख रहे होंगे जो टेलीविजन देख रहे हैं एक और चीज मैं आपके साथ शेयर करना चाहती हूँ एवरीडे मिल्क वेरी गुड मतलब टी एंड कॉफी वाइटनर एवरीडे वेरी नाइस 1299 का इस पे भी बड़ी जबरदस्त 850 ग्राम का 1299 का आई थिंक अदरवाइज $18 मैंने परसों माजिद भाई ये ड्राई मिल्क लिया बल्क बांध से आपको पता है कितना महंगा एक पाउंड मुझे मेरा ख्याल $16 का मिला 100 ग्राम की कीमत जो थी आप ये देखिए ये 850 ग्राम जो है 1299 का आपको मिल रहा है और अगर आप छोटा वाला लेते हैं 350 ग्राम वाला तो 599 का ये उन्होंने कहा है कि दिस इज डोर क्रैशर्स शायद साजोवाज के भी कुछ गिफ्ट वहां पे मौजूद होंगे और मीनार के क्लासिक राइस 1199 शान
इसका के जवाब 1199 के मीनार के क्लासिक
चले फिर आपको मेरा के लिए चाहिए
मेरा ख्याल है कि हम जाके आधा डजन तो ले लें
मैं तो खुद लेना चाहती हूँ बिकॉज मेरे घर में मीनार पकता है मैं एक चावल ले आई माजिद भाई मेरे घर में चावल नहीं थे तो हम हफ्ते में एक दो बार पुलाव पकाना जरूरी होता है तो मैं एक और चावल लेके आ गई अब लड़का मेरा मैंने कहा तेरी तो बीवी बड़ी तंग होगी मैं तो एयर पे बता रही हूँ किसी
नहीं उसके पास सही बातें वो अच्छा शादी के बाद एकदम सही ओ अलिफ अलिफ
तीर की तरह
अलिफ होते हैं साहब वो तो कुछ नहीं
अच्छा वो मैंने कहा तेरी तो बेगम तो बड़ी तंग होगी तो वो कहता दिस इज नॉट द राइस व्हाट यू नॉर्मली कुक आई सेड अच्छा तुम्हें खाने से तुम कहते दिस डजंट इट्स नॉट द राइस व्हाट आई एम यूज्ड टू ईटिंग तो वाकई वो मुझे मेरे टूट जाते थे वो चावल मुझे शायद पकाने का वो तरीका नहीं आता था मगर लास्ट टाइम मैंने वो चावल फिर साइड पे कर दिए तो परसों मैंने पुलाव पकाया तो मैंने वही मीनार के चावल में ले आई थी यही ऑफिस में ही हमने मंगवाए थे आई ब्रॉट 4 बैग्स तो जब मैंने चावल रखे ना मैं बोली कुछ नहीं मैंने कहा देखती हूँ मेरी सास आज क्या कहती है तो मैं अब्बा जी खाना खा रहे थे तो मैंने कहा डू यू फील एनी डिफरेंस कहता टुडे द राइस इज गुड आई थिंक यू गॉट मीनार क्लासिक ओह माय गॉड
एक कॉलर भी हमारे साथ हैं देख लीजिए वो क्या कहना चाहेंगे आपको आपने कुछ कहा होगा जरूर कुछ
वो
कह दिया
आपको मुझे क्या कहेंगे आपको कहेंगे कि माजे जमाल जो मेपल लीफ हार जाती है तो पता इन्नी तो वो ही आपका तो इस वक्त की गवर्नमेंट वाला हाल है फॉर्म 45-47 कोई मांगता है कोई मांगता ही नहीं
आप लोगों के लिए अंग्रेज ने क्या कहा है जंपिंग ऑन द बैंड वैगन जब बैंड बज रहा हो ना तो उस वैगन जब चल रही हो तो उसमें सारे लोग खड़े होकर डांस करना शुरू कर देते हैं और जहां बैंड बंद हुआ सब भाग गए यहां से हम ऐसे नहीं है
अस्सलाम वालेकुम
जी अस्सलाम वालेकुम
ओ माय गॉड जरदारी साहब जी
आप माजिद भाई के पीछे क्यों लगी हैं अच्छा आप वो मिसालें देख के हमीदा भाभी से इनको पिटवाएंगे क्या क्लिंटन साहब माजिद भाई शरीफ आदमी कराची सिंध का एक बेचारा चाय पे गुजारा करने वाला बंदा इतना पतला इतना नाइस और सिंधी डे पे अजरक पहन के आता है आप उसको तंग किए जा रहे
देखो अच्छा इन अदर वर्ड्स आप ये कहते हैं कि आपके पास जीने का हक नहीं
नहीं नहीं अच्छा दूसरी बात आप एक जनरल को कह रही हैं कि वो सीआई का एजेंट था लियाकत अली खान से लेके जितने मामले हुए मैंने कभी वीडियो क्लिप भेजी भी थी आपको तो हमारा पहला प्राइम मिनिस्टर तो सैर सपाटे करता फिर रहा था अफ्रीका का जहाज लेके और कनाडा भी आया यूरोप भी गया उसके बाद अयूब खान के प्रमोशन हो गए तो ये पूरी लाइन है ज़ियाल हक के मुतलक क्या ख्याल है जो वो 11 साल तक वो इस्लाम नाफिज कर रहा था अमेरिका वाला और उसके बाद सीआईए का एजेंट था वो पक्का और उसके इसके अलावा जब कोल्ड वार चल रही थी और पाकिस्तान ऑपरेशन कर रहा था परवेज मुशर्रफ मेजर था उसके बेटे को यहाँ पे बोस्टन में जो महलनुमा घर बना करते, ये तो पूरी लाइन है भाई। और सबसे आम बात बता दूं, जब सिविल सर्विस में और मिलिट्री में जब कमीशन लेते हैं ना, जो लोग पास करते हैं और लिस्ट आती है, तो यूएस कॉन्सुलेट और यूएस का एम्बेसी उनको तैनाती लेटर भेजता है कि मुबारक हो जी, आप ऑफिसर बन गए। थैंक यू।
यार आप भी बंदूक की गोली हो, मतलब बंदा बात सुनता है, मुझे समझाने के लिए आ जाया करो, मतलब रुकते तो सही। आपने सही कहा। मैंने आपने शायद मेरा प्रोग्राम नहीं सुना था कि कायदे आजम मोहम्मद अली जिन्ना ने जनाब अयूब खान साहब को वांटेड टू सेंड हिम, ही वाज नॉट हैप्पी विथ हिम, और वो चाहते थे कि उनको अपॉइंट कर दिया जाए, डिमोट करके या पनिशमेंट के तौर पर ढाका भेज दिया जाए। मगर फिर एक दिन देखते हैं कि जनाब लियाकत अली खान मरहूम के साथ अयूब खान मौजूद थे और कायदे आजम ने उसको बहुत नागवारी से देखा। अगर आप कायदे आजम मोहम्मद अली जिन्ना और मोहतरमा फातिमा जिन्ना की उस किताब को पढ़ लें, तो उसमें बाकायदा दर्ज है कि जब लियाकत अली खान उनको मुझे तो कभी कभी समझ नहीं आता कि इंसान अपने साये पे भी यकीन करे कि ना करे। जब लियाकत अली खान मरहूम वहां उनके पास पहुंचते हैं तो कायदे आजम चाहते नहीं थे उनसे मिलना, मगर उन्होंने कहा था लेट हिम कम, दे जस्ट वॉन्ट टू से सी कि मैं किस कंडीशन में हूं। ठीक, बट बहरहाल ये बातें अपनी जगह, मगर पहला गदर जो किया था जरदारी साहब, मुझे तो धक्का मिला पॉलिटिक्स में, मैं तो जिंदगी को फन करने वालों में से थी। मैंने हिस्ट्री को जरूर देखा, मगर मैंने हिस्ट्री को किसी और एंगल से, सुल्तान सलाहुद्दीन अयूबी को पढ़ा किसी और एंगल से मैंने पढ़ा था, मैंने ऑटोमन्स को पढ़ा किसी और एंगल से पढ़ा था, आप सल्लल्लाहु अलैहि वसल्लम के जाने के बाद चार खुल्फाए राशिदा को पढ़ा था मैंने किसी और एंगल से पढ़ा था, सिर्फ अपनी तारीख को झांकने के लिए। मैंने कुरान का मुतालिया किया और फिर जब वो उस जमाने में जो फरंगियों के साथ एक ताल्लुक भी था, ईरान को जो सपोर्ट किया था आप सल्लल्लाहु अलैहि वसल्लम के जमाने में, तो मैंने उसको किसी और एंगल से पढ़ा था। आई नेवर थॉट कि उस वक्त भी इतनी शदीद जंगें होती थी, मगर मुझे तो हादसाती तौर पर धक्का दिया गया। आपके पास तो नॉलेज है, पहला फसाद जो किया था ना इस मुल्क के साथ, जो गदर किया था वो किया था जनाब गुलाम मोहम्मद साहब ने, पहला फसाद जो इस मुल्क में किया था वो किया था जस्टिस मुनीर ने। और मुझे अभी आज ही मेरे से बात हुई, कल मेरा उनके साथ प्रोग्राम की रिकॉर्डिंग भी है, जस्टिस मुनीर जो हैं उनका बेटा, ये है जस्टिस मुनीर का बेटा इस वक्त सुप्रीम कोर्ट का वकील है, जज है, वकील है, और ही इज एक्सपेक्टिंग कि मुझे अब जज बना दिया जाए, जिसके लिए वो अपने घोड़े दौड़ाएगा और वो बन भी जाएगा और वो भी बाप की तरह सौदा करेगा। तो पहला सौदा अगर किसी ने किया था तो वो पॉलिटिशियन था जनाब गुलाम मोहम्मद। ये फैक्ट जो मैं आपके साथ शेयर कर रही हूं, शायद हम कल ये वीडियो आपके साथ शेयर कर सकेंगे। मेरे साथ थे कर्नल इनामुर रहीम साहब, मेरे साथ थे, तो उन्होंने मुझे बताया कि देयर वाज अ टाइम के एक जब जजिस की तैनाती हो रही थी, तो उस तैनाती में जस्टिस ये जो गुलाम मोहम्मद थे, इनको एतराज था कि इस जज ने, वो जज जो था उनका ख्याल, ये बिल्कुल देखिएगा ब्रिटिश यानी पोशाक में और ब्रिटिश तर्ज अमल में, जनाब जो हमारे जो पहले गवर्नर जनरल थे गुलाम मोहम्मद साहब, बिल्कुल बरतानवी अंदाज में, तो कहते हैं कि ये उसको, शख्स को जिसकी सीनियोरिटी थी उसको जज बनाना नहीं चाहते थे, मतलब इतनी आंखों में शर्म थी कि वो सीनियोरिटी को क्रॉस नहीं करना चाहते थे। बट देन ही सजेस्टेड वन थिंग, और सजेशन क्या थी कि हम इस जस्टिस की तैनाती के लिए बर्तानिया, बिकॉज ही वॉज अ गवर्नर जनरल, वाई ही वॉज अ गवर्नर जनरल, बिकॉज ही वॉज रिप्रेजेंटिंग क्वीन इन पाकिस्तान, तो उन्होंने कहा कि इस तैनाती के लिए हम बर्तानिया से एक जज का इंतखाब करते हैं। वहां पर एक जो जज थे वो बांग्लादेश से शायद उनका ताल्लुक था, हमें उनकी तस्वीर नहीं मिल रही, शायद इसीलिए हमारी ये एडिटिंग थोड़ी सी डिले हो गई। कहते हैं कि वो बांग्लादेशी जज जो थे ना वो इसमें आड़े आए। अच्छा, फिर जिस शख्स की सीनियोरिटी थी उसको उससे जब बात हुई तो उन्होंने कहा कि ये बर्तानिया से लेके आना चाहते हैं इस पोजीशन के लिए, आपको अपॉइंट नहीं करना चाहते, तो वो जाती तौर पर वॉलंटेरिली वहां से हट गए थे उस जगह के लिए। वहां पर एक बांग्लादेशी जज थे उस वक्त के, जिन्होंने इस बात पे स्टैंड लिया था कि बर्तानिया की से तो हम आजाद हुए हैं, और अगर आज भी आप पाकिस्तान में, जो आजाद पाकिस्तान है, अगर यहां पे आप जज की तैनाती के लिए एक शख्स को बर्तानिया से इम्पोर्ट करते हैं तो ये गलत होगा। पूरी की पूरी बात का ये प्रोग्राम एक्चुअली कल हमारा रिले होगा, जिसको मैंने कर्नल इनाम साहब ने मेरी नॉलेज में इसमें इजाफा किया, जिसमें लुब्बे लुबाब ये था कि जो पहला गदर हुआ था ना, जो पहला गदर हुआ था वो सियासतदान ने किया था, जिसमें गवर्नर जनरल गुलाम मोहम्मद थे और जस्टिस मुनीर थे, फिर इनका एक और साथी उसमें कैसे शामिल होता है, उन्होंने पूरा कंपेयर किया था इसको। हम क्योंकि हमारी मैं आपसे 100% एग्री करती हूं, मगर अगर फौज में ये सजा है, बल्कि पाकिस्तान के कानून में एक सजा है कि चाहे वो सियासतदान हो या कोई भी हर शख्स ओथ लेता है कि अगर वो बगावत करता है तो उस बगावत की या मुल्क के साथ गद्दारी करता है तो उस गद्दारी की सजा मौत है। मगर इस क्यों दूर क्यों जाते हैं, कल 12 बंदे अरेस्ट हुए हैं, मुझे बताइएगा कि मेरे जैसे कितने और आप लोग हैं जो जब अपने घर गए होंगे तो आपके बच्चे अगर मीडिया के साथ अटैच्ड है, न्यूज के साथ अटैच्ड है, न्यूज के नेटवर्क के साथ अटैच है, तो मुझे ईमानदारी से बताइए आप में से कितने बच्चे हैं, कितने लोगों के बच्चे हैं जिन्होंने आपसे जाके ये सवाल किया था, डिड यू सी दोज फेसेस, डिड यू रीड दोज नेम्स, डू यू नो हाउ दे आर। 12 बंदे किस फ्रॉड में मरे हैं, ये कार्ड्स का फ्रॉड किया जो यहां पे आम हुए, और वो कौन है, मैं और आप ही, मेरे और आप में से हैं वो लोग। ट्राई टू फेस द फैक्ट्स। सुन रहे हैं आप प्रोग्राम साजोबाज, मैं आपके साथ आरिफ हूं। मुजफ्फर जरदारी साहब, आपकी बड़ी नॉलेज है। मैंने कहा मुझे तो धक्का दिया गया, यस मैंने किसी और लिहाज से जिंदगी को देखा था, आज मेरा दिल दुखता है। आज किसका इंटरव्यू था, मुस्लिम लीग नून के एक लीडर का इंटरव्यू था, एक मेंबर पार्लियामेंट था, उसने मुझे शो कॉज नोटिस देते हैं तो देते रहे, यही प्रॉब्लम चलती चली आ रही है पिछले जब से पाकिस्तान बना है कि इंटरवेंशन इतनी ज्यादा, इतना ज्यादा इंटरवीन किया जाता है कि वजीर आजम को उसकी कारकर्दगी करने का मौका नहीं दिया जाता। आज भी अगर इमरान खान के साथ जो कुछ भी हुआ, आज भी इंटरवेंशन में, बिकॉज वो जिन्होंने इससे पहले बेनजीर साहिबा को हटाया, वो इससे पहले जिन्होंने भुट्टो साहब को फांसी के फंदे पे चढ़ाया, वो इससे पहले जिन्होंने नवाज शरीफ साहब को इतनी बार हुकूमत दौरानिया मुकम्मल न करने दिया, उन्हीं के ये फैसले हैं। राणा सनाउल्ला ने ये बात कही कि यस अगर अदालतें ईमानदारी से काम करें तो इमरान खान के ऊपर तो फिर कोई मुकदमा ही नहीं होना चाहिए। और अगर आप ये समझते हैं ना कि कल तक जो हुआ वो भी गलत था, आज भी जो हुआ गलत है, तो मैं ये कहती हूं आज रोक डाल लें, ताकि आने वाले कल में हम दुनिया को भी जहन्नम बना रहे हैं, ग्लोबल वार्मिंग के चक्कर में हम अपने मुल्क को भी जहन्नम बनाते चले जा रहे हैं, तो हम किस तरफ को जा रहे हैं। बहरहाल शुक्रिया हमारे स्पॉन्सर्स का। मैं ITN फूड्स के बारे में जिक्र करना चाहती हूँ। ग्रोसरीज करते हैं, ये जो ITN है बहुत बड़ा होलसेलर है, यही स्कारब्रो में इनका हेड ऑफिस है, दे बॉट इवन बिगर लोकेशन। इनकी देसी की प्रोडक्ट्स जो डिफरेंट दालों की शक्लों में तमाम ग्रोसरी स्टोर्स पे मिलती हैं, हमारे साउथ एशियन शान की प्रोडक्ट, और न सिर्फ साउथ एशियन बल्कि मेन स्ट्रीम के स्टोर्स जिसमें मेट्रो भी है, फूड बेसिक है, फ्रेशको है, सोबीज है, वॉलमार्ट, लॉबलॉज, मेन स्ट्रीम की शॉप्स में भी आपको ये मिलते हैं, और अनबीटेबल अनबिलीवेबल प्राइस। शान का मसाला 139 का मिलता है। मैं तो बल्कि आज रो रही थी कि बड़े स्टोरों के पास तो वैसे भी इतनी इनकम है, और शान का मसाला वहां जाके आप 139 का आपको मिल रहा। मीनार के चावल बेहतरीन चावल है, देसी की दालें, देसी के नाम से इनकी दालें होती हैं, ITN की प्रोडक्ट्स हैं। इनकी जो प्रिपेयर्ड फ्रोजन फूड्स भी हैं, ऑयल्स हैं, फैट्स, स्पाइसेस, हर्ब्स, बेवरेजेस, यानी हर तरह के जूसेस भी आप हैं, हेल्थ एंड ब्यूटी की प्रोडक्ट्स हैं, जनरल आइटम्स हैं, चावल, आटा, दाल, नान, रोटी, पेस्ट्री, फल, सब्जियां, एवरीथिंग ITN की प्रोडक्ट्स। जी माजी भाई, टॉप ऑफ द आवर विल कम बैक, स्टे ट्यून्ड प्लीज.
यू आर लिसनिंग टू WTOR 770 AM यंगस्टाउन टोरंटो.
770 AM دی نشریات سنن تے حالات حاضرہ تو با خبر رہن دے واسطے نیوز انفارمیشن انالیسس الیکٹرک گڈیاں دے وچ ای آواز آفیشل ایپ یا ساڈی ویب سائٹ eawaz.com لوکل نمبر
6478724900. اپنی کمیونٹی دا سب تو بڑا ودیا کوالٹی والا تے سب تو پرانا سوڈی فرنیچر ہر گھر دی پہچان بن چکی ہے.
او پھر بنے بھی کیوں نہ, کیونکہ بیڈ روم سیٹ, سوفا سیٹ, میٹریسز, ڈائننگ ٹیبل, ڈیکوریٹو آئٹمز, گل کیجیے سارے گھر دا فرنیچر ودیا کوالٹی تے ڈسکاؤنٹڈ پرائس تے مل جاندا سوڈی فرنیچر تو. 3 سال لئی نو بیاج.
142 کینیڈی روڈ, برامٹن, 9058747171.
सिटी ऑफ ब्रैम्पटन आपको टेलीफोन टाउन हॉल में शामिल होने की दावत देता है. मंगल शाम 7:30 बजे से रात 9 बजे तक शहर में कार चोरी होने के हवाले से होने वाली बहस में हिस्सा लीजिए और साथ दीजिए ब्रैम्पटन सिटी के उन इकदामात का जो वो कम्युनिटी को महफूज रखने के लिए उठा रहे हैं. परफॉर्मेंस ऑटो ग्रुप के फ्री सिग्नल ब्लॉकिंग पाउच हासिल करने की मालूमात भी टेलीफोन टाउन हॉल के दौरान हासिल की जा सकती है. कॉल मौसूल करने या ऑनलाइन सुनने के लिए राब्ता कीजिए brampton.ca/engage.
शॉपर्स हो जाइए तैयार, लीजा कॉस्मेटिक्स फिर से लेके आ रहे हैं बड़े ब्रांड्स की बड़ी सेविंग्स और बिग सेल खास आपके लिए.
जी हाँ, वर्ल्ड फेमस ब्रांड के परफ्यूम्स, कॉस्मेटिक्स एंड स्किन केयर, हेल्थ एंड ब्यूटी प्रोडक्ट्स,
80% तक की सेविंग्स ऑन योर फेवरेट ब्रांड्स.
बस आपको आना है 135 कॉमर्स वैली ड्राइव, ईस्ट मार्कम.
ध्यान रहे, सेल तो सिर्फ April 20th से May 12th तक ही है, फ्राइडे, सैटरडे, संडे और मंडे. विजिट leezascosmetics.com.
क्या आपके घर और ऑटो इंश्योरेंस की रिन्यूअल हो रही है? क्या आप दुरुस्त इंश्योरेंस कवरेज के लिए अच्छी कीमत की तलाश में हैं? तो फिर आपको ऑल स्टे एजेक्ट एजेंसी के राजा मुदस्सिर को 6472903773 पर कॉल करनी चाहिए. आज ही कॉल करें और आप दो कारों और एक घर की इंश्योरेंस कराते वक्त तकरीबन $1,775 की बचत कर सकते हैं. राजा मुदस्सिर 6472903773. ऑल स्टेट के साथ आप महफूज हाथों में हैं. टर्म्स एंड कंडीशन अप्लाई.
ट्रकिंग वाले वीरो ध्यान नाल सुनो, ट्रक जिद्दां दा भी चलाउंदे हो, मैनुअल जां ऑटोमैटिक, क्विक ट्रक ल्यूब चेते आही ना रखियो. ट्रक दी बढ़िया सर्विस लई क्विक ट्रक ल्यूब लो जी, तीजी लोकेशन भी खोलती है, एग्जिट 579 फ्रॉम हाईवे 401 इन नापनी. आहो जी, कोई अपॉइंटमेंट नहीं, ड्राइव थ्रू फैसिलिटी, एग्जिट 579 फ्रॉम हाईवे 401 इन नापनी. क्विक ट्रक ल्यूब द वन स्टॉप शॉप, 519-622-0660 या quicktrucklube.com. QTL, बिकॉज वी केयर.
साडे कोल योजना है जो कि ओंटेरियो नु जोड़ रही है. रोजाना आवाजाही नु घटाउन लई नवीं सड़कां ते हाईवेज दा निर्माण अते वध रहे इलाकियां नु जोड़न लई पब्लिक ट्रांसिट दा विस्तार. एह सब इस लई तां जो तुसी तेजी नाल, सुरक्षित अते आसानी नाल आउण जाण कर सको. ontario.ca/builds ते जाके होर जाणो. इस दी अदायगी ओंटेरियो सरकार वल्लों कीती गई है.
Tired of paying transfer fees to send money abroad? Over time, they can add up to more than $100. But $100 goes a long way. That's a month of groceries in the Philippines. Or 60 liters of gas in India. So, send all the love with a $0 CIBC transfer fee, always. When you use CIBC Global Money Transfer, visit cibc.com/transfer. Conditions and CIBC foreign exchange rates apply. CIBC. Ambitions made real.
टेलीटाइम इलेक्ट्रॉनिक्स LEDs और होम अप्लायंसेस की हॉटेस्ट और ब्रांडेड रेंज के साथ 0% फाइनेंस, गारंटी ऑन लोएस्ट प्राइसेस और फ्री डिलीवरी इन GTA. तो इंतजार कैसा, अभी विजिट करें टेलीटाइम ब्रैम्पटन, 280 रदरफोर्ड रोड या स्प्रिंगडेल स्क्वायर शॉपिंग सेंटर या इटोबिको, 1770 एल्बियन रोड या 9909 मार्कम रोड. مزید تفصیلات کے لیے کال کریں 9054551666. ٹیلی ٹائم الیکٹرانکس.
ਭਾਈ ਸਸਤਾ ਲਾ ਲਾ, ਇੰਜ ਕਰ ਤੂੰ 6 ਦੀ ਬਜਾਏ 5 ਲੈ ਲਾ।
ਓਹੋ ਸਰਲਾ ਭੈਣ ਜੀ, ਕੈਨੇਡਾ ਆ ਗਏ ਤੁਸੀਂ, ਇੱਥੇ ਸਬਜ਼ੀਆਂ ਪਿੱਛੇ ਬਾਰਗੇਨ ਕਰਨ ਦੀ ਲੋੜ ਨਹੀਂ, ਕਿਉਂਕਿ ਏਸ਼ੀਅਨ ਫੂਡ ਸੈਂਟਰ ਤੇ ਵਧੀਆ ਫਰੈਸ਼ ਗਰੋਸਰੀ, ਫਰੂਟਸ, ਦਾਲਾਂ, ਸਬਜ਼ੀਆਂ ਸਭ ਕੁਝ ਬਹੁਤ ਘੱਟ ਕੀਮਤ ਵਿੱਚ ਮਿਲਦਾ।
ਇਹ ਹੈ ਜੀ ਏਸ਼ੀਅਨ ਫੂਡ ਸੈਂਟਰ, ਇੰਡੋ ਕੈਨੇਡੀਅਨ ਗਰੋਸਰੀਜ਼, ਫਲ ਫਰੂਟ, ਦਾਲਾਂ, ਸਬਜ਼ੀਆਂ ਦੀ ਵਨ ਸਟਾਪ ਸ਼ਾਪ। ਨਾਲੇ ਸਾਡੇ ਕੋਲ ਇੰਡੀਆ ਵਾਲੇ ਭਾਂਡੇ, ਪਲੇਟਾਂ, ਬਾਟੀਆਂ ਸਭ ਕੁਝ ਮਿਲਦਾ। ਸਾਡੀ ਸਾਰੀਆਂ ਹੀ ਲੋਕੇਸ਼ਨਸ ਤੇ ਸੋਹਣੀਆਂ ਸੋਹਣੀਆਂ ਰੱਖੜੀਆਂ ਦੀ ਬੇਸ਼ੁਮਾਰ ਵੈਰਾਇਟੀ ਵੀ ਹੈ। ਏਸ਼ੀਅਨ ਫੂਡ ਸੈਂਟਰ ਓਂਟਾਰੀਓ ਵਿੱਚ 9 ਲੋਕੇਸ਼ਨਸ ਵਿੱਚੋਂ, ਜਿੱਥੇ ਮਰਜ਼ੀ ਆ ਜਾਓ।
ਕਿਆ ਬਾਤ ਹੈ ਬੇਟੇ, ਬੜੀ ਆਵਾਜ਼ ਨਜ਼ਰ ਆ ਰਹੀ ਹੈ।
ਅਬੂ ਜਾਨ, ਖੁਦਾ ਕਾ ਵਾਸਤੇ, ਇਸ ਗਾੜੀ ਸੇ ਤੋ ਦੂਸਰੇ ਗਦਾ ਗਾੜੀ ਖਰੀਦੇ, ਹਰ ਮੋੜ ਪੇ ਰੁਕ ਜਾਤੀ ਹੈ।
ਓ ਬੱਚੇ, ਪਰੇਸ਼ਾਨ ਕਿਉਂ ਹੋਤੀ ਹੋ? ਲਾਓ ਗਾੜੀ ਕੀ ਚਾਬੀ ਦੋ, ਅਭੀ ਲੇਕਰ ਜਾਤਾ ਹੂੰ ਪ੍ਰੀਮੀਅਮ ਆਟੋ ਰਿਪੇਅਰ। ਗਾੜੀ ਕੀ ਨਬਜ਼ ਦੇਖ ਕਰ ਖਰਾਬੀ ਕੀ ਜੜ ਤੱਕ ਪਹੁੰਚ ਜਾਏਗੀ।
ਮੇਰੀ ਸਹੇਲੀ ਨੇ ਵੀ ਕਹਾ ਥਾ,
ਵਹਾਂ ਪਰ ਕੂਲਿੰਗ ਸਿਸਟਮ, ਇੰਜਨ ਟਿਊਨਅਪ, 4 ਵੀਲ, ਕੰਪਿਊਟਰ ਬੈਲੈਂਸ, ਬ੍ਰੇਕਸ, ਨਏ ਔਰ ਪੁਰਾਣੇ ਟਾਇਰ, ਸਾਫ ਆਇਲ ਫਿਲਟਰ, ਮੁਫ਼ਤ ਮੇਂ ਚੇਂਜ, ਸਟਾਰਟਰ, ਆਲਟਰਨੇਟਰ ਗਰੰਟੀ ਕੇ ਸਾਥ ਠੀਕ ਕਰਤੇ ਹੈ। ਬਸ ਇਸਕੇ ਬਾਅਦ ਤੁਹਾਡੀ ਗਾੜੀ ਫਰ ਫਰ ਭਾਗੇਗੀ। 21 ਮੈਲਵਿਕ ਡਰਾਈਵ, ਰਿਟੋਬਿਕੋ, ਟੈਲੀਫੋਨ
416-747-6800। All your favorite dishes prepared to perfection at Shaheen Tikka and Kebab.
مجھے مزے دے چکن ٹکے کباب، بریانی، دال تڑکا،
لاہوری سٹائل ناشتہ، مزیدار کڑھائی، ملٹ واٹرنگ کباب اینڈ سیزلنگ باربیکیو آئٹم۔
شاہین ٹکا اور کباب
ان فلیمنگٹن مال۔
اپنے دانتوں کی حفاظت کے لیے رابطہ کیجیے آپ کی اپنی ڈاکٹر نازیہ رحمان۔ لیزر ٹوتھ وائٹنگ، روٹ کینال ٹریٹمنٹ، ڈینٹل امپلانٹس،
free dental treatment for kids, healthy smiles Ontario ke tahat, dentistry on Mississauga, 65 Montpelier Street, unit 104, Mississauga Road and Financial Drive.
Call kijiye Dr. Nazia Rehman, 905-872-1100. Consultation absolutely for free, dentistry on Mississauga.
کینیڈین امیگریشن کے لاس اور پالیسیز میں مستقل تبدیلیاں آتی رہتی ہیں، اسی لیے انتہائی ضروری ہے کہ آپ کا کام ماہرانہ طریقے سے تازہ ترین معلومات کے تحت کیا جائے۔ میرا نام یاسمین طیبی ہے اور میں گزشتہ 25 سالوں سے سٹیزن شپ، پی آر رینیولز، اسپاؤزل اسپانسرشپ اور ایجنسی کے پیچیدہ کیسوں کو کامیابی سے کر کے ہزاروں لوگوں کی رہنمائی کر چکی ہوں۔ canmsolutions.ca پر جا کر ہماری فرم کے بارے میں مزید معلومات حاصل کر سکتے ہیں۔ ہمارے آفس میں سرٹیفائڈ اردو ٹو انگلش ترجمے کی بھی سہولیات موجود ہیں۔
گرل ان ہٹ مسساگر میں آرڈر وائے فون، عمران بھائی کو کال کریں۔
انتہائی لذیذ بریانی کھانا ہو یا پھر کڑھائی کھانا ہو یا پھر سٹیکس کو انجوائے کرنا ہے تو آپ آرڈر پلیس کیجئے 905-405-8383۔ گرل ان ہٹ۔
السلام علیکم، میں شبہات علی فرام میگا منی ایکسچینج۔ ہم تقریباً 18 سال سے منی ٹرانسفر کا کام کر رہے ہیں۔ اگر آپ کو پاکستان پیسے بھیجنے ہیں یا منگوانے ہیں تو ہم سے رابطہ قائم کریں۔ ہمارا فون نمبر ہے 905-279-4754 اور ہمارا ایڈریس ہے 4196 کوتھرا روڈ، مسساگا۔
جی صاحب، ناظرین ویلکم بیک اگین۔ اینڈ چلیے صاحب،
صاحب لڑائی ہو گئی لوگوں کے لیے، کرسیوں پہ لڑائی ہوتی ہے، ہماری گانے پہ لڑائی ہو گئی، کر لو بات۔ ابھی ایک بندہ پھٹر ہو کے باہر نکلنے لگا تھا یہاں سے، اور مطلب لوگ کرسی کے لیے لڑتے ہیں، ہم گانے کے لیے لڑتے ہیں۔ اب ہم نے تین گانے،
کرسیاں تو ہمارے پاس بڑی اچھی کرسیاں ہیں، پر ہم تو کرسی کے لیے لڑتے ہی نہیں ہیں۔ آپ کے پاس اپنی کرسی ہے، میرے پاس اپنی کرسی ہے،
کرسی کی طاقت نہیں ہے نا۔
بعض شرپسند ناصر ادھر ہیں جن کے پاس ان کی اپنی کرسیاں ہیں، وہ کرسی کے لیے لڑتی ہے۔ ان کو اچھی سے نئی برانڈ نیو کرسی لے کر دو تو وہ کہتی ہیں کہ نہیں، مجھے وہ پرانی پھٹی ہوئی کرسی چاہیے۔ اوقات اس کو کہتے ہیں،
اوقات نہیں، یہ ہے وہ کہتے ہیں نا، بعض لوگ ہوتے ہیں، اس کو پتا ہے کہ وہ اس کی کرسی جو تھی وہ اس کو بزنس بہت دیتی تھی۔ اس کو کہتے ہیں کہ جیسے میں اپنے گھر میں ٹیلی فون گھر بھول،
اس کو کہتے ہیں دکیانوسی۔
آپ جو مرضی کہیں، میں یہ میرے بیٹے کا ایگزام تھا فرائیڈے کو، تو ہم گھر سے نکلے، میرے گھر سے اگر میں نکل جاؤں آئی ڈونٹ گو بیک، آئی ڈونٹ، اگر میں مقصد کے لیے نکلوں، اپنے آفس جانا ہے، تو اگر مجھے پتا لگے کچھ بھول کے تو ہیک ود، یو نو، آئی جسٹ گو موو فارورڈ۔ تو مطلب ظاہر ہے یہ میرا، یا اگر کوئی جا رہا ہو تو پیچھے سے آواز نہیں دینی چاہیے، مطلب ٹھیک ہے بھائی نکلا اب جاؤ، لیٹ لک فارورڈ، لک فارورڈ، موو فارورڈ، آپ اس کو جو بھی نام دے دیں. بہت ساری چیزیں ماجی بھائی آپ لوگ ان کو سمجھ ہی نہیں سکتے بھی، بلکہ میں آپ کے ساتھ شیئر کرتی ہوں، بڑی کمال کی چیز میں شیئر کرتی ہوں. یہ امریکہ کا واقعہ میں آپ کے ساتھ شیئر کرنے لگی ہوں. اور بچی کی ایج کتنی تھی؟ 3 سال. یہ سننے والی ادھر بچے کان ادھر کرو، میں ایک طرف کرو. 3 سال اس بچی کی عمر تھی. 3 سال کیا عمر ہے؟ بندے کو ہوش نہیں آئی تھی. تو یہ امریکہ کی ریاست شمالی نارتھ کیرولائنا کا یہ واقعہ ہے، گوروں کی بچی. تو وہ رات کو جب سوتے تھے نا تو بچی کہتی تھی کہ میرے کمرے میں نا بھوت چلے پھر رہے ہیں. اب 3 سال کی بچی وہ کہتی تھی میرے کمرے میں، جیسے یہاں پہ عادت ہوتی ہے کہ ماں باپ اپنے کمرے ہیں میں تو بچہ جو ہے وہ دوسرے کمرے میں ہے. یہ بڑی کمال کی بات ہے، سننے والی بات ہے. اور میری کوشش ہے کہ عامر اس کو گوگل بھی کرتے ہیں تو شاید اس کی میں تصویریں بھی نکل رہے. یہ 3 سالہ جو ہے اس نے اپنے کمرے میں، انہوں نے کہا کہ میرے کمرے میں تو مانسٹرز موجود ہیں، ماں باپ اپنے کمرے میں سوتے تھے، یہ 3 سال کی بچی اس کا اپنا کمرہ تھا. بہرحال شکایت کی، ماں باپ کو لگا کہ شاید یہ لڑکی اپنے تخیل میں یا الوژن میں فیل کر رہی ہے، پتہ نہیں اس نے کوئی کہانیاں بھی نہیں ایسی سنی ہوئی تھی کیا وجہ تھی. بہرحال بچی جو ہے نا اس نے اپنے والدین سے، اپنے اسکول جاتی تھی مانٹسری اسکول میں جاتی تھی، اس نے کلاس میں اپنے پیرنٹس کی شکایت کر دی کہ ماں باپ سے بھی، اس نے کہا میں نے اپنے ماں باپ کو بھی کہا ہے کہ میرے کمرے میں نا مانسٹرز رہتے ہیں جو رات کو میری دیواروں کو ہلاتے ہیں. اینڈ ماں باپ ڈڈ ناٹ ٹیک اٹ سیریس ایٹ آل، نو. حتیٰ کہ وہ کہتے ہیں کہ اس کی والدہ بتا، یہ فیملی کا نام تھا اس کی، کلاس فیملی ہے، میسی کلاس اس کی ماں کا نام تھا. تو یہ سیلر جو بچی تھی اس نے اپنی ماں کو، میسی کلاس کو کہا کہ ماں میرے کمرے میں مانسٹرز ہیں جو رات کو مجھے سونے نہیں دیتے. تو ماں باپ کو یقین ہی نہیں آیا، ان کا آبائی گھر تھا، سدا سے یہ اس گھر میں 100 سال پرانا گھر تھا جس میں یہ رہ رہے تھے. اس کی ماں نے نا اس کو بوٹل دی، اس نے کہا کہ جب تم کو بلائیں نظر آئے نا، ویسے میں تو امی ہوتی تو میں اس کو گودی میں لے کے جپی ڈال کے سوتی، مگر اس کی امی نے نا اس کو ایک بوٹل دی، اس بوٹل میں پانی تھا. اس نے کہا جب تمہارے پاس وہ بلائیں آئے نا تو یہ پانی ان کے اوپر اسپرے کر دینا، وہ بلائیں چلی جائیں گی. مگر اب وہ کہتے ہیں کہ یہ جو بچی تھی اس نے اسپرے لے کے سوئی بھی، مگر اگلے دن اس نے کہا، بچی نے کہا کہ میرے کمرے میں تو مانسٹرز ہیں، میں نے نہیں اس کمرے میں سونا. خیر کہتے ہیں کہ جب اس نے بہت شکایت کی نا تو اس کے پیرنٹس نے کمرے کو کھنگالنا شروع کر دیا کہ کیا چیز اس کو نظر آتی ہے، کیا یہ محسوس کرتی ہے. بچی کی والدہ نے دیکھا کہ ان کے 100 سال پرانا گھر تھا، آبائی گھر تھا ان کا، 100 سال پرانے گھر کی. اچھا گھر کے اندر سے دیکھا کچھ نظر نہیں آیا، گھر کے باہر سے جا کے جب دیکھا تو اب تو ان گھروں کے اوپر چمنی ہوتی ہے، تو وہ جو چمنی کو باہر سے جب جا کے دیکھا باہر کی طرف سے، تو چمنی کے اوپر ان کو مکھیاں بھن بناتی نظر آئیں، مکھیاں شہد کی مکھیاں نظر آئیں. بہرحال وہ کہتے ہیں کہ میں سینکڑوں مکھیاں گھومتی نظر آئی. ان کا خیال تھا کہ شاید بچی کو اپنے کمرے میں جو مکھیاں بھیں بھیں، یہ دیکھیں جی یہ بچی، یہ دیکھیں آپ جو لوگ ٹیلی ویژن دیکھ رہے ہیں وہ اس چیز کو دیکھیں. ان کا خیال تھا کہ بچی کو اپنے کمرے کی چھت پر ان مکھیوں کے بن بنانے کی آوازیں آتی ہیں، اور وہ یہ سمجھتی ہے یہ مانسٹرز ہیں. اور آپ کہتا ہے بچے ٹی وی پروگرامز دیکھتے ہیں، ان کے تخیل بھی ہوا کرتا ہے. بہرحال بچی کے بار بار شکایت کرنے پر نا اس کی والدہ نے ایک کمپنی کو بلایا جو گھروں میں کیڑے مکوڑوں کے خاتمے کی مہارت رکھتی تھی، پیسٹیسائڈ کی کمپنی کو. اس کمپنی نے والدین کو بتایا کہ گھر کی چمنی کے نزدیک اڑنے والی شہد کی مکھیاں اس خصوصی قسم سے تعلق رکھتی ہیں جس کو امریکہ میں خصوصی درجہ حاصل ہے، جس کے تحت ان کو عام کیڑے مکوڑوں کی طرح ہم مار نہیں سکتے. ٹھیک ہے. اور یہ وہ مکھیاں مقدس مکھیاں کنسیڈر کی جاتی ہیں، یا وہ ایکسٹنکٹ ہونے والی ہوتی ہے نا، کوئی ایسی نسل ہوتی ہے جو ختم ہوتی ہے، آپ مار ہی نہیں سکتے. تو وہ جو پیسٹیسائڈ کمپنی تھی انہوں نے کہا تو مطلب ان کے ایکسٹنکٹ ہونے کا خیال ہے، اس لیے ہم ان کو مار نہیں سکتے. تب بچی کی والدہ جو والدین ہیں انہوں نے شہد کی مکھیاں پالنے والے ایک شخص سے رابطہ کیا، جنہوں نے گھر آ کر دیکھا کیا کہ مکھیاں بچے کی کمرے کے چھت کے اوپر موجود اسٹور کی جانب سفر کر رہی ہیں. مزید تحقیق کا پتا ہوا کہ گزشتہ 8 مہینے سے شہد کی یہ مکھیاں بچے کی کمرے کی دیوار میں اپنا چھتہ بنانے میں مصروف تھی. جب اس شخص نے سیلر کے کمرے کی دیواروں کے اندر دیکھنے کے لیے ایک تھرمل کیمرا کی مدد دی تو میسی کلاس کے مطابق یہ اسکینر کرسمس کی طرح روشن ہو گیا. شہد کی مکھیاں پالنے والے شخص کا کہنا تھا کہ انہوں نے کبھی بھی کسی دیوار میں اتنی گہرائی تک شہد کی مکھیوں کا, یعنی وہ اتنا بڑا چھتا تھا کہ وہ وہاں سے شروع ہوا اور وہ نیچے تک چلا گیا. اور وہ جو کہتے ہیں کہ انہوں نے کبھی بھی کسی دیوار میں اتنی گہرائی تک شہد کی مکھیوں کا چھتا نہیں دیکھا. اس دوران میسی کلاس کی بیٹی انہوں نے شخص کو بلائیں مارنے والا کے نام سے جو شہد والا ہے نا اس کو مانسٹر کلر کا نام دے دیا اس نے. جب دیوار کو کھولا گیا تو وہاں اندر شہد کا بہت بڑا چھتا نظر آیا. بچی کی والدہ کے مطابق وہ کسی ڈراونی فلم کی طرح مکھیاں وہاں سے باہر نکلتی ہوئی بھی نظر آئیں. اس دیوار سے 55,000 سے 60,000 کے قریب شہد کی مکھیاں, جبکہ 45 کلو شہد اس چھتے سے نکالا گیا. کین یو بلیو اٹ, 45. اور بچی کی ایج کتنی تھی؟ 3 سال, جسٹ 3 ایئرس. 45 کلو شہد نکالا گیا, جس کے لیے ویکیوم کے ذریعے شہد کی مکھیوں کو نکال کر ڈبوں میں بند کیا گیا. اب انہیں ایک محفوظ پناہ گاہ میں منتقل کیا جا رہا ہے. میسز کلاس کو اس عمل کے دوران گھر میں شہد کی مکھیوں کو فرار ہونے سے روکنے کے لیے خصوصی طور پر بندوبست کرنا پڑا. دیگر کمروں کو شیٹ لگا کر انہوں نے بند کیا, کیونکہ مکھیوں نے ایک جگہ سے اڑنا تھا دوسرے کمرے میں جا کے جتا, جہاں ان کو جگہ ملنی تھی. انہوں نے کہا کہ ان کی بیٹی کو ڈرانے کے ساتھ ساتھ ان مکھیوں نے گھر میں بجلی کے تاروں کو بھی نقصان پہنچایا. ان کے مطابق نقصانات کا تخمینہ $20,000 سے زیادہ کا. ان کے لیے پریشان کن بات یہ ہے کہ انشورنس سے ان کو اس کی کوئی مدد ملنے کا بھی امکان نہیں ہے. اب آپ اس کو دقیانوسی کہہ لیں, مگر بعض اوقات اب بات کہاں سے شروع ہوئی تھی؟ شادیہ کی کرسی سے ہوئی تھی. تو وہ اس کی جو پرانی والی, مجھے یاد ہے جب ہم اس آفس میں موو ہوئے تھے آج سے 3 سال 3.5 سال پہلے, دیکھو اتنا عرصہ ہو گیا شادیہ کو ہمارے ساتھ,
کس طریقے سے برداشت کیا ہم نے دیکھیں.
تو انہوں نے یہ کہا تھا کہ میں نے اپنی کرسی یہی والی رکھنی ہے. تو شی ڈڈ ناٹ وانٹ ٹو چینج ہر چیئر. تو اب وہ چیئر, مطلب ان کا تو ان کی تو قسمت تھی, مگر جو آتا تھا دیکھتا تھا کہتا سوتا ہوگا بھائی کتنے کمینے لوگ ہیں کہ کرسی بھی نہیں چاچے دیے تھے رکھی ہوئی. تو پھر وہ ہم نے چینج کر دی. تو اب وہ اس پہ اعتراض کر رہی. چلیے صاحب, تو یہ ہر انسان کی طبیعت میں ہوتا ہے. جیسے مجھے پیچھے سے آواز دینا اچھا نہیں لگتا, کہ اگر کوئی نکلا اس نے اپنی منزل کی طرف بڑھنا ہے, وہ چیز کہتے ہیں نا کہ روشنی کی طرف دیکھتے ہوئے آگے بڑھنا, تو یہ کوئی اتنا اس میں کوئی مذائقہ بھی نہیں.
جتنے بھی پروفیشنل اسپورٹس کے پلیئرز ہیں نا عارف جی, یہاں پر ریگارڈلیس آف واٹ دے پلے, آل دا پروفیشنل پلیئرز دے آر آل لائک دس, کہ اگر انہوں نے اچھا کھیلا. اور ایک ہیلمٹ, میں پرسوں یہ قصہ سنا رہا تھا یہاں پر, کہ ایک ایسا بھی پلیئر تھا جو 17 سال اس نے این ایچ ایل میں کھیلا,
ایک ہی ہیلمٹ استعمال کیا,
ایک ہی ہیلمٹ استعمال کی اس نے. اور بعض لوگ ہیں جو کہ اسکیٹس وہی یوز کرتے ہیں, گراؤنڈ میں آتے ہوئے جہاں لائنیں لگی ہوتی ہیں نا, تو وہاں پر رائٹ لیگ سامنے لے کے آنا ہے یا لیفٹ لیگ سامنے لے کے آنی ہے. تو یہ ساری چیزیں جو ہے نا, یہ ان کے پاس ہوتی ہیں.
اینی ویز, سن رہے ہیں پروگرام ساز و باز.
اینی ویز, شیراز شفیق ہمارے ساتھ.
شیراز شفیق ہمارے ساتھ ہے. شیراز نے بھی سنی ہوگی, 100 سال پرانا گھر, بچی 3 سال کی, اس نے کہا کہ میرے کمرے میں تو مانسٹر ہے. الٹیمیٹلی جناب 45 کلو شہد نکلیا, شہد میں ہی بڑی آمدن ہو گئی, گو کے تاروں کا بھی نقصان ہوا. 20,000 دا ایسٹیمیٹ آیا آل ٹوگیدر. بعض لوگوں کی آنکھ تیسری آنکھ کام کیا کرتی ہوتی ہے, جس کو آپ سکس سینس بھی کہہ سکتے ہیں. شیراز شفیق کا جب میں ذکر کرتی ہوں, بے شمار مورگیج والے آج. ہاں ماجد بھائی, میں ایک ذکر کرنا چاہتی ہوں, میں دکھ کے ساتھ ایک خبر شیئر کروں گی تھوڑی دیر کے بعد. بہت پیارا ینگ لڑکا انڈین کمیونٹی کا, آج اس کی ڈیتھ ہوئی ہے. ہاں بعد میں, مگر اس وقت میں جو ملاقات کروانے جا رہی ہوں شیراز شفیق سے کروانے جا رہی ہوں. مارکیٹ نے رخ بدلنا ہی بدلنا ہے, بدلنا ہی بدلنا ہے. امریکہ انٹرسٹ بڑھاتا ہے یا کم کرتا ہے؟ کینیڈا مجھے یقین ہے کہ انٹرسٹ ریٹ نہیں بڑھائے گا. لیٹ سی ہاؤ واٹ ہیپنز ادر وائز.
میری اور شیراز کی تو بیٹ لگی ہوئی ہے یہاں پر.
جی بالکل ماجد بھائی, یہ ذرا تھوڑا سا نوٹیفائی کریں, ہماری بیٹ ہے جون کی.
جون کی میں نے کہا ہے کہ جون میں وہ کم کریں گے, اور شیراز کہہ رہے ہیں کہ وہ بڑھائیں گے.
میں یہ نہیں کہہ رہا بڑھائیں گے.
نہ آپ نے تو یہ معاملہ خراب کر دیا. آپ نے کہا وہ بڑھائیں گے, میں نے کہا وہ کم کریں گے.
नहीं ऐसे ना करें, ऐसे ना करें, ऐसे तो आपके आ जाएंगे। मैंने आपसे ये बोला था कि वो कुछ नहीं करेंगे, वो ये जो गोली दे रहे हैं ना इसको आगे लेके जाएंगे।
अच्छा
मैंने ये बोला था।
416-502-8000 416-502-8000 आई वाज जस्ट गेटिंग विद शिराज। यस उन्होंने कहा था कि इसको ऐसा कैसे रखेंगे।
मैं जो बात कर रही थी कि बेशुमार मॉर्गेज के लोग हैं, मगर मैं आपसे यकीन दिलाती हूं कि शिराज शफीक से मुलाकात, आपने लोन लाइन ऑफ क्रेडिट फाइनेंसिंग वगैरह करानी है तो शिराज शफीक से मुलाकात कीजिएगा। अगर शिराज आपको ये कह देते हैं कि यस वी कैन डू इट, तो कोई सरप्राइज नहीं होगी, इंशाल्लाह आपकी मॉर्गेज होगी। और अगर दे डू हैव कहते हैं मनना है तो मन नहीं तो मेरे को मैंने दूसरा तरीका भी आंदा है बट आई कैन नॉट शेयर दैट। तो मगर ही डज हैव वेरी गुड एक्सपीरियंस, आई वर्क विद हिम, ही इज अ ग्रेट गाय। अकाल मॉर्गेज के साथ आपका ताल्लुक है और मैं शिराज से तमाम आप लोगों की मौजूदगी में सिर्फ इतनी रिक्वेस्ट करती हूँ कि शिराज आप अपने बारे में बताइए, आप अपनी प्रोडक्ट के बारे में बताइए, सर्विसेज के बारे में बताइए, कब आपसे राबता हो सकता है उसके बारे में बात कीजिएगा। और मुझे यकीन है कि हमारे लिसनर्स को एक कंफर्ट जोन आप जरूर देंगे। इट्स अ टफ मार्केट, मगर आप जो भी मॉर्गेज के हवाले से डील्स होंगी अप फ्रंट उनके साथ शेयर करेंगे। प्लीज गो अहेड 416-502-8000
जी आरफा जी, देखें हम लोग बेसिकली मार्केट के अंदर पिछले 20-22 साल से मॉर्गेज इंडस्ट्री के अंदर ना सॉल्यूशन बेस्ड सर्विसेज प्रोवाइड कर रहे हैं। जितने भी लोग हैं हमें हमारे नाम और काम दोनों की वजह से जानते हैं। वजह क्या है जी कि हम लोग जो भी काम करते हैं उस पर फुल अटेंशन पे करते हैं और सॉल्यूशन सर्विसेज प्रोवाइड करते हैं। हम ये नहीं कर रहे कि आज आपकी मॉर्गेज कर रहे हैं और एक ही मतलब हमने करनी है, नहीं, हम आप लोगों से रिलेशन बिल्ड करते हैं और लॉन्ग टर्म रिलेशन बिल्ड करते हैं। सॉल्यूशन भी वो देते हैं जिसका आपको इन फ्यूचर में फायदा होता है। ये नहीं करते कि आज मॉर्गेज कर दी है, डजंट मैटर कि वो आपके लिए सूटेबल है या नहीं है, ऐसा नहीं करते हम लोग। जो भी प्रोडक्ट आपको देते हैं अच्छी प्रोडक्ट देते हैं, स्पेशली वो बहन भाई जो कि सेल्फ एम्प्लॉयड हैं, अरफा जी बेसिकली उनको ज्यादा प्रॉब्लम्स आ रही हैं। क्यों? क्योंकि इनकम तो वो बड़ी अच्छी बनाते हैं लेकिन जब उनकी अपनी पर्सनल टैक्स रिटर्न फाइल करने की बारी आती है ना सीआरए के पास, तो वो बहुत सारे उसमें डिडक्शन डाल के एक्सपेंस वगैरह डाल के अपनी जो इनकम है वो ये बहुत कम शो करते हैं। अब होता ये है कि मोस्टली सेल्फ एम्प्लॉयड हमारे बहन भाई अपनी जो इनकम है वो 50-60 हजार तक ये शो करते हैं सिर्फ। जब ये इनकम लेके ये बैंक के पास जाते हैं तो बैंक इनकी मॉर्गेज करने से इनकार कर देता है क्योंकि ये बैंक के जो क्राइटेरिया है उसके अंदर क्वालिफाई नहीं करते, इस वजह से बैंक इनकी मॉर्गेज नहीं करता। मैं यहाँ पे ये बताना चाहूंगा आपा जी, हमारे साथ ऐसे लेंडर काम करते हैं कॉल मॉर्गेज पर जो स्टेटेड इनकम पर बगैर किसी ट्रेडिशनल इनकम की वेरिफिकेशन के हमारे इन बहन भाइयों की जो मॉर्गेज है बहुत ही अच्छे इंटरेस्ट रेट पे ऊपर करके दे सकते हैं, आपको कोई सरप्राइज नहीं मिलेगा। दूसरी बात ये है कि जी सारे जो बैंक हैं वो सेल्फ एम्प्लॉयड की मॉर्गेजें नहीं कर रहे, जो दो बैंक कर रहे हैं उन तक हर मॉर्गेज एजेंट का ना एक्सेस नहीं है। होता क्या है कि हमारे बहन भाई जो है वो अपना टाइम वेस्ट कर लेते हैं, उनको पता है क्लोजिंग आ रही है, उन्होंने फाइल दी होती है ब्रोकर को, ब्रोकर ने इसके ऊपर काम नहीं किया होता। होता यह है कि लास्ट मोमेंट के ऊपर आके उनको सरप्राइज मिलता जी कि आपकी मॉर्गेज नहीं हो रही। मॉर्गेज क्यों नहीं हो रही जी? वो जी आप क्वालिफाई नहीं करते थे, हमने अप्लाई किया जी तो बैंक से मॉर्गेज हुई आपकी, तो मजबूरन उनको अपनी जो प्रॉपर्टी है वो प्राइवेट लैंडर से क्लोज करवाना पड़ती है। अब इसमें क्लाइंट की भी गलती है क्योंकि उन्होंने जो है ना फॉलो अप नहीं किया। देखो आपको नजर आ रहा है कि आपकी जो क्लोजिंग है वो नेक्स्ट मंथ आ रही है या डेढ़ महीने बाद है, तो आप ब्रोकर को फाइल देने के बाद कम से कम उसका फॉलोअप तो करें ना। अगर ब्रोकर ने इसके ऊपर काम नहीं किया हुआ तो आपके पास टाइम है, आप कहीं और जा सकते हैं, लेकिन अगर आप लास्ट मोमेंट तक का वेट करेंगे कि जी हमने फाइल दी हुई है और वो ब्रोकर सारा कुछ खुद ही कर देगा, फॉलोअप ही नहीं करेंगे, तो लास्ट मोमेंट में ऐसी प्रॉब्लम्स आती हैं क्योंकि हर बंदे का जो काम करने का तरीका है वो डिफरेंट होता है। हमारा वे आउट डिफरेंट है, दूसरों का जो वे आउट वर्किंग है वो डिफरेंट होगा ऑब्वियसली। तो मेरी सबसे रिक्वेस्ट है कि अगर आप फाइल देते हो तो उसका फॉलोअप जरूर करो। जब आपको प्राइवेट पे क्लोजिंग फिर उस वक्त करनी पड़ती है ना, तो फिर आपको लेंडर की फीस भी पे करनी पड़ती है और हाई इंटरेस्ट रेट भी पे करना पड़ता है। तो जो सिचुएशन इस वक्त चल रही है मार्केट की, आप सबको पता है कि जो प्राइवेट लेंडर की मॉर्गेज है उसकी क्या सिचुएशन चल रही है। तो मेरी सबसे रिक्वेस्ट है, देखो हमारे पास 90 से ज्यादा लेंडर्स के ना बकेट मौजूद है, टाइम वेस्ट किए बगैर अगर आप लोगों की क्लोजिंग आ रही है, आपको पता है कि ये एक महीने बाद है, डेढ़ महीने बाद है या दो महीने बाद है, तो टाइम ना वेस्ट करें, कॉल करें, अपना स्टेरियो डिस्कस करें, क्योंकि हर बंदे की सिचुएशन सेपरेट होती है। आपका स्टेरियो डिफरेंट है, मेरा स्टेरियो डिफरेंट है, पार्था जी का डिफरेंट होगा। तो मेरी सबसे रिक्वेस्ट है कॉल करें, अपनी ऑप्शंस को डिस्कस करें, ताकि आपको पता चल सके कि आपके पास कौन कौन सी ऑप्शंस मौजूद हैं। मजीद इन्फॉर्मेशन के लिए कॉल कर सकते हैं जी, मेरा नंबर नोट कर लें, शेराज शफी का काल मॉर्गेज
416-502-8000। जनाब शिराज शफीक साहब का फोन नंबर है, अकाल मॉर्गेजेस से मुंसलिक है। कोई भी सवाल हो व्हेन इट कम्स टू मॉर्गेजेस या बोरिंग मनी, एक दफा शिराज शफीक साहब से कांटेक्ट कीजिए, 416-502-8000। बहुत बहुत शुक्रिया सर आपका।
थैंक यू माजिद भाई। और एक चीज याद रखें कि अगर हम लोगों ने आपकी फाइल को रिव्यू करके आपको ओके कह दिया, तो हमेशा अपने वादे पे पूरा उतरते हैं। ओके जी, अल्लाह हाफिज।
अल्लाह हाफिज शिराज शफीक, 416-502-8000 इनका फोन नंबर है। चलिए साहब, शिराज शफीक साहब की ताउन से एक खूबसूरत गीत हम आपके लिए लेके आए हैं। मादाम नूरजहां की आवाज में ये गीत है, मैं तेरे संग कैसे चलूं। बहुत ही खूबसूरत गीत, समाप्त फरमाइए।
मैं तेरे संग कैसे चलूं सजना, तू समंदर है मैं साहरों की हवा, मैं तेरे
तो शादी होगी, अब तो चलना ही पड़ेगा, जैसे भी चलना, चलना आता या नहीं चलना आता, चलना ही पड़ेगा। आइए साहब एक प्रोग्राम की तरफ लेके जाना चाहती हूँ, और अल्लाह करे जरदारी साहब आप प्रोग्राम को सुन रहे हों। पाकिस्तान में पहला गदर जो हुआ था ना, जिन लोगों ने किया था, अब ये जैक डिपार्टमेंट में थे जनरल, जो लेफ्टिनेंट कर्नल इनामुर रहीम जो थे जैक डिपार्टमेंट में थे, और इनके ऊपर सख्ती क्या आई थी कि परवेज मुशर्रफ साहब के दौर में जब बलूचिस्तान से, आपको याद होगा अकबर बख्ती साहब का वाकया हुआ था, बलूचिस्तान से बंदों को गायब किया जाता था और ये बंदा फाइट करता था, मगर वो कहते थे कि तुम हल्फिया कह दो कि ये हमारे पास नहीं है, उन्होंने कहा मैं झूठा हलफ नहीं उठाऊंगा, जो भी इनके दरमियान दरार आई। फिर इनको और देयर वाज अ स्टेज कि इनका कोर्ट मार्शल भी किया गया था, मगर इस आदमी ने कभी भी हिम्मत नहीं हारी, जस्टिस शौकत सिद्दीकी की माने। फिर इन्होंने दोबारा ये भी कहा गया कि तुम वापस आ जाओ, इन्होंने इन्हें निकाल दिया गया, रिजाइन इनसे फोर्स रेजिग्नेशन ले लिया गया। फिर इनको ये कहा गया कि तुम वापस आ जाओ, इन्होंने कहा कि मैं प्रेशर के तहत ऐसे काम नहीं करूंगा कि आप जो चाहें मैं वो करूं, मैं कानून के मुताबिक चल सकता हूं मगर मैं अब आपके साथ काम नहीं करूंगा। अब ये मिसिंग पर्सन्स के लिए बहुत सा डेटा इनके पास था भाई, वो फैक्ट्स को इन्होंने रिवील किया है, अनबिलीवेबल। अच्छा फिर अगेन इनकी कोई पार्टी नहीं है, इमरान खान ने जो गलतियां की उसकी निशानदेही भी करते हैं, मियां साहब ने जो गलतियां की उनकी निशानदेही भी करते हैं, जनाब आसमा जहांगीर साहिबा, मगर अनफॉर्चुनेटली हमारी अलमिया पाकिस्तान का, जो मुझे आई माइट बी रॉन्ग, जो मुझे अलमिया नजर आता है जितना मैंने इसको देखा है, कि उसमें हम हर स्टेज के ऊपर कि अगर आप कहते हैं कि वंस हमारी अगर दुश्मनी अगर है या हम एक दूसरे के इख्तलाफ करते हैं, तो अगर आपने एक बात कहनी है तो मैंने ऑटोमेटिकली ऑपोजिट उसका कहना शुरू कर देना, ठीक है, फॉर द सेक ऑफ ऑपोजिशन। मिसाल के तौर पर इवन इट हैपन्स इन कैनेडा, इट हैपन्स इन अमेरिका एज वेल, कि मगर ये ऑपोजिशन का सिलसिला पाकिस्तान में आम अवाम में भी आ गया कि अगर आप एक धड़े के साथ हैं तो मैंने ऑटोमेटिकली आपसे इख्तलाफ करते हुए दूसरे धड़े के साथ चले जाना। कर्नल इनाम ने जिन फैक्ट्स को रिवील किया है मैं वही आपके साथ शेयर करना चाहती हूं। बेसिकली इसको हम एक सेगमेंट में आपके साथ नहीं शेयर करेंगे, मैं उस इंसान की नॉलेज, इतनी नॉलेज उसकी है, आप इसको तसल्ली से सुने, मगर इसको जब आप सुनेंगे तो ये सोच के मत सुनिएगा कि मेरी कोई पार्टी है, इसको ये सोच के सुनिएगा कि मेरा पाकिस्तान है। और मैं भी आज कसूरवार हूं क्योंकि हम में से हर इंसान कहीं ना कहीं अपना एंड वी आर ह्यूमन बीइंग्स, अगर हम सही करते हैं हम कहीं गलत रोल भी प्ले कर जाते हैं, हमने कहीं ना कहीं अपना गलत रोल प्ले किया। समाज फ्राइए लेफ्टिनेंट कर्नल इनामुर रहीम साहब की ये मुलाकात। जी साहब अस्सलाम वालेकुम रहमतुल्लाहि व बरकातहू, उम्मीद करती हूँ आप तमाम खैरियत से। एक बार फिर से खुश आमदेद कहना चाहते हैं हम आपको और आज जिस मेहमान, मैंने कहा मैं तो खोज में हूँ, सच की तलाश में हूँ, ना मैं किसी की दुश्मन हूँ ना मैं किसी की दोस्त हूँ, आई लव पाकिस्तान एंड जो कुछ है इबहाम की सूरत हाल, और ये आज से नहीं है, ये साल हर साल से ये सूरत हाल चलती चली आ रही है। वो लोग जो इम्पोर्टेंट प्लेयर्स हैं और कहीं ना कहीं अपना रोल प्ले करते हैं, हम कोशिश करते हैं, भरपूर कोशिश करते हैं कि उनसे बात करके हम सॉल्यूशंस की बात करें या हम दीवार के पीछे, वो कहते हैं ना जब किसी चीज तक रसाई ना हो तो इंसान का दिल ज्यादा खफा होता है, ज्यादा परेशान होता है, बस उसी सच की तलाश में ही हम सरगर्मा है। मैं बहुत शुक्रगुजार हूं अपने बहुत प्यारे भाई जिन्होंने मेरे इस इंटरव्यू को अरेंज किया आज भी, और जनाब कर्नल लेफ्टिनेंट कर्नल इनामुर रहीम साहब जैक डिपार्टमेंट से और परवेज मुशर्रफ साहब के दौर में अलग होते हैं, जाहिर है उन्होंने स्टैंड लिया था यू नो टू सपोर्ट ऑनेस्टी और नॉट टू ओथ लिया जाए झूठ के ऊपर, और जाहिर है ये वकील हो या जज हो या मुवक्कल हो, ये तमाम के तमाम जब भी अदालत में पेश होते हैं तो कुरान के ऊपर हलफ लिया करते होते हैं। हमने बात चीजों को बहुत आसान कर दिया, उस पर हाथ रखने के बाद झूठ भी बोला जाता है। बहरहाल इसी हवाले से बहुत शुक्रिया जनाब कर्नल साहब। अस्सलाम वालेकुम सर, कैसे हैं आप?
وعلیکم السلام ورحمۃ اللہ، میرے ناظرین کو بھی میرا سلام ہو.
سر بہت شکریہ، اور دنیا آپ کو کور کر رہی ہے اور آپ سے بس وہی کھوج میں ہیں اور کوئی صورتحال کیا نظر آتی ہے. کل ایک پرسوں فرائیڈے تھرسڈے فرائیڈے کو اے این پی کے ایک ہیں اور وہ سینیٹر ہیں، انہوں نے سینٹ پہ جو بات کی انہوں نے کہا کہ جب ممبر پارلیمنٹس آ رہے ہیں اور وہ جس بارے میں بات کر رہے ہیں بجائے اس بارے میں بات کرنے کے ہمیں لایا عمل ڈھونڈنا چاہیے. اور ظاہر ہے میں میری کوئی پارٹی نہیں ہے، شاید آپ کو یقین آئے یا نہ آئے، مگر ایک چیز ہے کہ پہلے بین السطور الزام دیا جاتا تھا بعض لوگوں کو کہ وہ پیچھے بیٹھ کے ڈوریاں ہلاتے ہیں، مگر اب چیز سسٹم کو ایکسپوز کرنے میں ضرور ساتھ دیا عمران خان نے، پی ٹی آئی نے. اس میں کوئی شک نہیں کہ عمران خان بھی جب طاقت میں آئے تھے تو ان کو بھی انہی اداروں کی ہی سپورٹ حاصل تھی. اب بھی جو پاکستان میں ہو رہا ہے، میرا چھوٹا سا تجزیہ ہے، مجھے لگتا ہے کہ اب ان پارٹیوں کو اقتدار میں لا کے ان پارٹیوں کے اندر پھوٹ ڈلوائی جا رہی ہے. بہرحال اللہ تعالیٰ مجھے اور آپ کو اس قابل کرے کہ ہم اس ملک کی بہتری کے بارے میں سوچ سکیں. سر گورنر صاحب، ایک بار پھر سے خوش آمدید کہنا چاہتی ہوں. چند ایک دکھتی سوال ہے، ایک تو یہ کہ پاکستان میں جب بھی کوئی معاملہ آتا ہے نا کہ ساتھ ہی اس کی کاؤنٹر سچویشن آ جاتی ہے. چھ ججز سے پہلے ایک اور جج صاحب تھے جنہوں نے ریزائن کیا تھا، اور علامہ اقبال کی پوئٹری کے ساتھ کہ میں دوسرے کی حکم کے اوپر ہی اگر لکھنا ہے تو میں اس کو برداشت نہیں کر سکتا. انہوں نے بڑے بامانی الفاظ لکھنے کے بعد اپنا ریزیگنیشن دیا تھا. اب سکس ججز نے اور کیے اور کچھ اور آن دا وے ہیں، تو آپ کیا کہتے ہیں کہ کوئی تبدیلی آنے کی گنجائش ہے؟ جناب شوکت صدیقی صاحب نے بھی یہی رونا رویا تھا 2018 میں.
بسم اللہ الرحمن الرحیم، اللہ کے فضل و کرم سے وی آر کوائٹ ہوپ فل. الحمدللہ چیزیں ایک ڈائریکشن میں جا رہی ہیں اور اللہ تعالیٰ سے امید ہے کہ چیزیں بہتر ہوں گی. یہ چھ ججز اسلام آباد کا لکھ کر بھیجنا سپریم کورٹ میں کہ ہمیں ہراس کیا جائے، یہ ایک بارش کا پہلا قطرہ ہے. میں سمجھتا ہوں یہ بڑی ضروری بات ہے، اس کو انکرج کرنا چاہیے. ایٹ لیسٹ سم بڈی ہیز کم فارورڈ. انہوں نے دروازوں کے پیچھے بیٹھ کے نہیں بات بتائی کسی کو کہ جی ہمیں ذرائع سے پتہ چلا ہے وہاں یہ ہو رہا ہے. اس سے پہلے یہ نعرہ رندانہ جسٹس شوکت عزیز صدیقی صاحب نے لگایا، اور وہ بھی اس وقت لگایا، میں یہ بھی آپ کو ظاہر کرنا چاہتا ہوں، جب اسلام آباد میں دھرنا دیا گیا تو میں نے وصیت کونسل اس دھرنے کو چیلنج کیا، کیونکہ ہمارے ایک ایڈوکیٹ تھے رانا عبد القیوم صاحب، ان کو اٹھا لیا گیا دھرنے والے نے، ان کو بڑا ٹارچر کیا گیا، تو ان کی ہمیں ایف آئی آر درج کرائی. جب اس پہ پولیس نے کوئی کاروائی نہیں کی تو ہم نے پھر ریٹ فائل کی، اور پھر شوکت علی صدیقی صاحب نے اس دھرنے کو ایکٹ آف ٹیررزم ڈکلیئر کیا کہ آپ کس طرح اسلام آباد کو سیج کر سکتے ہیں، جبکہ ایمبولینس کو بھی گزرنے کی اجازت نہیں دی جا رہی تھی. اس دوران پتہ یہ چلا کہ جی معاہدہ ہو گیا، اور اس معاہدے پہ ایک سرونگ میجر جنرل کے سائن ہے، اور وہ معاہدہ پھر کورٹ میں پیش کیا گیا، اور اس میں ہم نے کہا کہ یہ تو انہوں نے بھی کہا یہ بڑی الارمنگ بات ہے، اور ابھی اقبال حسن صاحب نے بھی کہا کہ معاہدہ پہلے کر لیا گیا تھا اور ہمیں بتا دیا گیا کہ ہم نے معاہدہ کر لیا، اور ہم تو پھر اس کو ڈسون بھی نہ کر سکے. اس پر ایک کمیشن بنا، اس نے بھی کوئی کاروائی نہیں کی، اس میں بھی دو پولیس افسر ڈال کے، اگر یہ پولیس افسر اتنے ہی کمپیٹنٹ ہوتے تو اس ایف آئی آر پہ عمل درآمد کرتے جو رانا عبد القیوم ایڈوکیٹ نے ان لوگوں کے خلاف درج کرائی تھی جب ان پر رستے میں حملہ ہوا اور ان کو اغوا کر لیا گیا. اس وقت تو اسلام آباد پولیس نے کچھ بھی نہ کیا، اس ایف آئی آر پہ اینڈ تک کوئی کاروائی نہیں ہوئی، اور اس دوران ہی جسٹس شوکت عزیز صدیقی کو ایک ریفرنس بنا کے ان کو گھر بھیجوا دیا گیا. انہوں نے بھی یہی کہا تھا کہ مجھے یہ فیض امید صاحب نے رابطہ کیا اور مجھے کہا کہ یہ آپ بینچ ہماری مرضی سے بنائیں، اور اگر آپ مرضی سے نہیں بنائیں گے تو ہماری 2 سال کی محنت ضائع ہو جائے گی. یہ ساری چیزیں آن ریکارڈ ہیں. تو یہ خوش آئند بات تھی کہ آفٹر آل ایک لمبی جد و جہد کی شوکت علی صدیقی صاحب نے، وہ کسی سٹیج پہ جھکے نہیں. ان کو بارہ انڈر ان بٹوین بھی کہا گیا کہ ہم آپ کو پینشن میں اگر ریلیز کر دیتے ہیں، انہوں نے کہا نہیں میں کورٹ میں جا چکا ہوں اور آئی فائٹ مائی کیس. ان کو یہ بھی کہا گیا کہ ججز کے کورٹ اوپن کورٹ میں نہیں ہوتے، انہوں نے کہا نہیں میں چاہتا ہوں کہ میرا کیس اوپن کورٹ میں ٹرائل کیا جائے. اوپن کورٹ میں ٹرائل ہوا، اور اس دوران جو ان پر ایک اور بات میں ناظرین کو بتانا چاہتا ہوں، جو پہلا ریفرنس ان کے خلاف دائر ہوا شوکت علی صدیقی پر، کہ انہوں نے اپنی سرکاری رہائش گاہ پر اس کو انہوں نے تزئین و آرائش کروائی ہے، اس پہ بڑی رقم انہوں نے خرچ کی. वो रिकॉर्ड लेकर आ गए, उन्होंने कहा भाई ये घर मुझे सरकारी तौर पे अलाट हुआ और सीडीए ने खुद लिखा कि ये घर काफी तवील अरसे तक खाली रहा है, हम इसको रेनोवेट करके आपको देंगे। उन्होंने कहा जी या तो मेरा कोई लेटर दिखाए, मैंने कहा कि इस तरह रेनोवेट किया जाए, सीडीए ने खुद ही लिखा और रेनोवेट करवा के मेरा दिया, मेरा तो रोल कोई नहीं। और इस दौरान शौकत अली सिद्दीकी साहब ने दो डॉक्यूमेंट पेश किए सुप्रीम कोर्ट में, वो थे जस्टिस मियां साकिब निसार साहब और जस्टिस खोसा साहब के बारे में कि उन्होंने अपने जाती घरों को लाहौर में रेनोवेट करवाया था सरकारी खर्च पे। उन्होंने कहा जी आप अगर अपने जाती घरों को रेनोवेट करवा सकते हैं तो मेरा तो सरकारी घर था, वो भी सीडीए ने किया, तो मेरे पे रेफरेंस कैसे बन गया। और उन्होंने उस रेनोवेशन की डिटेल मांगी कि आप बताएं आपने अपने जाती घरों पे किस कानून के तहत रेनोवेशन कराई है जिसके ऊपर लाखों रुपए खर्च हुए। आप हैरान होंगे, आई वॉज प्रेजेंट इन दी कोर्ट। उसके बाद वो मुकदमा रोक दिया गया और उनके ऊपर एक और केस बना दिया गया कि आपने अदारों के बारे में कोई रिमार्क्स दिए हैं, और उसके ऊपर उनको बगैर सुने घर भेज दिया गया। तो उनका बहाल हो जाना और सुप्रीम कोर्ट का उसको, और ये देखें कितना अरसा उमरता बंदयाल साहब की जेरे क्यादत वो केस चलता रहा। हामिद खान साहब इनके काउंसिल थे, बड़े अच्छे तरीके से अर्करेजी के साथ उन्होंने इस केस को आर्गू किया, लेकिन वो कोई फैसला दिए बगैर ही चले गए। अब जब नया बेंच बना तो एटलीस्ट उनको इंसाफ मिल गया और उनका उनकी रिमूवल को गैर कानूनी करार दे दिया गया और बहाल कर दिए गए। वो एज ऑफ सुपरनेशन पूरी कर चुके थे तो रिटायर हो गए, लेकिन वो जो उनके ऊपर एक दाग था वो खत्म हुआ। तो ये खुश आइंद बात है। इसको देख के दीगर जजेस ने भी हिम्मत पकड़ी और उन छह जजेस ने भी खत लिखा और उसने कहा जी हमें भी हरास किया जाता है, और बड़ी हैरान को उन्होंने उसके अंदर इल्जाम लगाए। मैं समझता हूं ये बड़े इल्जाम संगीन है कि हाईकोर्ट जो कैपिटल की कोर्ट है उसके जजेस ये लिखकर भेज रहे हैं, तो इसकी तो इंक्वायरी होनी चाहिए थी। लेकिन इसमें दो बातें मैं करना चाहूंगा। सबसे पहले बात है कि हर जज ने हलफ उठाया हुआ है। पाकिस्तान के जो पहले चीफ जस्टिस थे मियां अब्दुल रशीद साहब, वो जब अपने मनसब से रिटायर हुए तो उन्होंने अपने जो रेफरेंस था उसके अंदर उन्होंने कहा, खिताब में कहा, वो रेफरेंस अभी मौजूद है, जिसके अंदर उन्होंने कहा कि जजेस को बेफेवर भी मिलेगी, उनको टेररिज भी किया जाएगा, उनके लिए मुश्किलात भी पैदा की जाएंगी, लेकिन उन्हें मजबूती से स्केल ऑफ जस्टिस को थामे रखना है। उनने अवाम और रियासत के दरमियान और अवाम और अवाम के दरमियान इंसाफ फराम करना और इससे वो पीछे न हटे, ये उनकी आईनी जिम्मेदारी है, इसका उन्होंने हलफ उठाए हुए। और जाहिर है उन्होंने इस जस्टिस अब्दुल रशीद साहब जो थे पहले चीफ जस्टिस, उन्होंने तारीख रकम की और चीजें हमारे यहां आगे चली। तो इन जजेस ने पहले तो इनको ये, मैं समझता हूं कि इनकी ये जिम्मेदारी बनती थी कि जब इनको किसी ने अप्रोच किया तो ये आर्टिकल 204 के तहत उसके खिलाफ कंटेम्प्ट की कार्रवाई करते चले। उन्होंने फिर चीफ जस्टिस को लिखा जो उनके पास सेकंड फोरम था, तो जनाब चीफ जस्टिस के बारे में उन्होंने ये लिखा कि हमने उन्हें बताया कि हमें हरास किया जा रहा है, तो चीफ जस्टिस साहब ने कहा कि मेरी डीजीसी से बात हो गई है, वो आइंदा मदाखलत नहीं करेंगे। मेरा ख्याल है ये मुनासिब नहीं था, डीजीसी जो भी थे उनके खिलाफ कार्रवाई होनी चाहिए थी, आप हमारे जजेस को किस तरह हरास कर रहे हैं। फिर ये मैटर जो है वो सुप्रीम कोर्ट तक आ गया, उसके ऊपर लोगों ने बड़ी कंप्लेन चलाई, वो भी काजी फैजी साहब के खिलाफ चलाई कि जी उन्होंने कुछ नहीं किया। उन्होंने वजाहत की भाई ये मुझे नहीं मिले थे, ये उस वक्त के चीफ जस्टिस उमर रजा बंदयाल से मिले थे, उनके खिलाफ तो खुद रेफरेंस जेरे समाज था और वो भी धरना केस वाला ही रेफरेंस था, क्योंकि जब वो शौकत अली सिद्दीकी साहब इस धरना केस की समाअत कर रहे थे उस दौरान काजी फैजी और जस्टिस मुशीर आलम ने इस पर सुओ मोटो लिया और वहां कार्रवाई शुरू हुई। मुशीर आलम के बार खिलाफ तो कुछ ना हुआ, लेकिन काजी साहब के बारे में पता था कि ये आइंदा चीफ जस्टिस होंगे तो उनको नॉकडाउन करने के लिए एक रेफरेंस बना लिया गया। अल्लाह ताला ने उनको भी सुरखरू किया, वो केस खत्म हुआ। और बंदयाल साहब से मैं समझता हूं अब जब फुल कोर्ट बन गई और डिसाइड हो गया कि फुल कोर्ट इसका नोटिस लेगी और तमाम जजेस से सफारशात भी मांगी गई हैं, तो मैं ये चाहूंगा कि इस दौरान चीफ जस्टिस उमर अता बंदयाल साहब से पूछा जाए और चीफ जस्टिस इस्लामाबाद से भी पूछा जाए कि आपने क्या कानूनी कार्रवाई की जब आपके जजेस ने आपको रिपोर्ट किया, क्योंकि पहली प्रोटेक्शन तो चीफ जस्टिस ने अपने जजेस को देनी है, उस हाई कोर्ट के चीफ जस्टिस ने और उसके बाद सुप्रीम कोर्ट के चीफ जस्टिस ने। यहां एक और अलमिया हुआ जिसका लोगों को इल्म नहीं है कि एक सेशन जज थे, उन्होंने भी कंप्लेंट की कि जी मेरे घर के बाहर क्रैकर फेंके गए, उनको भी बुला के सुना गया, चीफ जस्टिस साहब ने सुना और बजाय प्रोटेक्शन देने के उनको एसडी बना के इस्लामाबाद से आउट कर दिया गया। اگر آپ یہ پیغام دیں گے لوور جوڈیشری کو کہ جناب اگر آپ ان کی بات نہیں مانیں گے تو آپ اس عہدے سے آؤٹ ہو جائیں گے تو وہ کیسے انصاف کریں گے؟ کسی آدمی کو جب آپ کی سیکورٹی اگر نہیں چیف جسٹس دے سکتے تو پھر عدالتیں بند کر دی. اسی طرح راولپنڈی میں ہوا, راولپنڈی میں ایک سیشن جج ہیں, ان کے پاس ایک کیس ہے, عام سا کیس تھا جس میں ایک آدمی جس کی مسز ڈیفینس کی امپلائی تھی اس کی ڈیتھ ہو گئی, اس کے ایسٹس اس کے نام ٹرانسفر نہیں ہوئے. تو جائز صاحب نے سیکرٹری ڈیفینس کو نوٹس کیا کہ بھائی جس کے کتنے ایسٹس ہیں بتائے جائیں, انہیں جواب نہیں دیا, پیش بھی نہیں ہوئے, ان کا کوئی افسر بھی نہیں پیش ہوا. اس پر نے سیکرٹری ڈیفینس کو نوٹس کیا کہ آپ خود اپیئر ہوں اگر آپ کا کوئی ڈپارٹمنٹ کا ریپ جواب ہی نہیں دیتا. حالانکہ ان کے پاس ایک پوری ٹیم ہے, لیگل ٹیم ہے پوری, لیکن انہیں مناسب